नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीले अब वारेस राख्न पाउने। कार्कीको मुद्दामाथिको सुनवाई पुस 21 गते पुनः हुने।
राजनीतिक गतिरोधको निकास तत्काल ननिस्किने, दलहरू आफ्नो अडानबाट टसको मस भएनन्।
यो संशोधन प्रस्ताव पास नगर्दा कहाँ रोकिन्छ? बरु चुनाव गराउने कुरा चाहिँ गरौँ न।
संशोधन पास गर्दिनु यस्तो अवस्था छ, नालायकै हुन्छ हामी यसका चाहिँ हामीले।
विशिष्ट व्यक्तिले उपचारका लागि पाउने आर्थिक सहायता सम्बन्धी कार्यविधि पारित। राष्ट्रपति उपराष्ट्रपतिले बढ़ीमा 15 लाख रूपियाँसम्म उपचार खर्च पाउने।
लिबियाली विमान अपहरणपछि माल्टामा अवतरण। विमानमा रहेका सबै 111 यात्रु रिहा। चालक दलका सदस्य अझै बन्दक।
र सातौं राष्ट्रिय खेलकुद औपचारिक रूपमा शुरू। राष्ट्रपति भण्डारीद्वारा प्रतियोगिता शुरू भएको घोषणा।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन भएको औपचारिक घोषणा गर्दछु।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा। फोन 0557125 98550279722।
आज बाबुको स्कुलको पहिलो दिन अरू दिन भन्दा विशेष छ। हामीले हाम्रो बच्चाहरूको भविष्य बारे सोच्यौं र बच्चाहरू बीच कम्तीमा 3 वर्षको जन्मान्तर गर्यौं। हामी सुखी छौं किनकि हामीले परिवार नियोजन अपनायौं।
परिवार नियोजन स्मार्ट बन्च जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की र पूर्व कानून सचिव प्रमोद कार्कीले वारिस राख्न पाउनुहुने भएको छ। अब वारिसनामा लिएर अरूले नै कार्की दुएको सट्टामा सर्वोच्च अदालतमा तारिख बुझ्न सक्नेछन्। यसअघि अदालतले लोकमान सिंह कार्कीलाई आफै उपस्थित हुन आदेश दिँदै आएको थियो। कार्कीको योग्यता लगायतका विषयमा सर्वोच्चमा परेको मुद्दामा अब पुस 21 गते पुनः सुनवाई हुनेछ। आज कार्की पक्षका वकिलहरू बालकृष्ण नेउपाने र माधव बस्नेतले मात्र बहस गर्न भ्याएकाले थप सुनवाई पुस 21 गते हुने सर्वोच्चले जनाएको छ। लोकमान सिंह कार्कीको नियुक्ति संविधानसम्मत भए नभएको सुनवाईपछि मात्रै निर्णय आउनेछ। पूर्व कानून सचिव प्रमोद कार्की विरूद्ध निलम्बित प्रमुख आयुक्त कार्कीको मुद्दाका सिलसिलामा म्याद तामेलीमा अवरोध गरेको अभियोगमा सर्वोच्चमै सुनवाई भइरहेको छ। न्यायाधीशहरू ईश्वर खतिवडा, डाक्टर आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको विशेष इजलासमा हिजोदेखि अख्तियार प्रमुख कार्कीको योग्यता र अदालतको मानहानि सम्बन्धी मुद्दामा एकैसाथ सुनवाई भएको हो। लोकमान सिंह कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता ओम प्रकाश अरियालले रिट निवेदन दायर गर्नुभएको थियो। खारेज भइसकेको अधिवक्ता अरियालको निवेदन सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेको थियो।
यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले हिजो आफूलाई दुर्व्यवहार गर्ने 2 युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ। कार्कीले आज एक प्रेस विज्ञप्ति मार्फत पक्राउ परेकालाई छोड्न आग्रह गर्नुभएको हो। कार्कीले हिरासतमा लिइएका व्यक्ति जोसुकै भए पनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको बताउनु भएको छ। आफू विरूद्ध विगत केही महिनादेखि प्रहार भइरहेको भन्दै उहाँले विभिन्न प्रकारका षड्यन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा तत्काल आउने सम्भावना कम रहेकाले पक्राउ परेका 2 युवालाई छाडिदिन आग्रह गर्नुभएको हो। सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा हिजो कार्कीलाई माओवादी कार्यकर्ता बताउने 2 जनाले कालो मोसो दलेका थिए।
राजनीतिक गतिरोधको निकासका लागि सभामुख ओन्सरी घरतीले संसद बैठक नै स्थगित गरेर समय दिए पनि दलहरूबीच गम्भीर छलफल हुन सकेको छैन। गतिरोध अन्त्यका लागि दलहरू लचक बन्नुभन्दा आफ्नो अडानमा अझ दृढ देखिएका छन्। प्रकाश ढकालको रिपोर्ट।
संविधान संशोधन प्रस्ताव दर्ता भएपछि बढ़ेको राजनैतिक संकट समाधान गर्न चौतर्फी दबाव बढ़े पनि मुख्य दलहरू भने आफ्नो अडानबाट टसका मस भएका छैनन्। पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको 93 जन्म जयन्तीका अवसरमा ललितपुरको बाँडे गाउँमा एउटै सोफामा बसेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले समस्या समाधानमा एक अर्को बाधक बनेको आरोप लगाए। दुवै नेताले 2047 सालमा कृष्ण प्रसाद भट्टराईले एक वर्षभित्रै संविधान निर्माण गरेर आम चुनाव गराएको स्मरण गरे, तर अहिले त्यसरी काम हुन नसकेको भन्दै दुवैले एक अर्कालाई दोष लगाए। संविधान संशोधन प्रस्ताव विरूद्ध सड़क र संसदमा आन्दोलनको नेतृत्व गरेका ओलीले देउवाला भन्नुभयो,
बाह्य हितहरूका बोझ बोक्ने कुरा म पनि बोक्दिन, मेरो पार्टीले पनि बोक्दैन। हामी चाहन्छौ संविधानको कार्यान्वयन गरौं, चुनाव गरौं। अहिले जुन कुरा चाहिएको छैन, असम्भव असम्भव या असम्बन्धित वा असान्दर्भिक कुराहरूलाई लिएर हामी किन अल्झिने, किन हल्बने? म आग्रह गर्न चाहन्छु, यति बेला जे गर्नुपर्ने हो त्यही गरौँ। यति बेला हामी चुनाव गराउन अहिलेको संशोधन प्रस्ताव पास गर्यो भने कुन कुन धाराले चुनाव गराउँछ, कुन कुन धाराले? यो संशोधन प्रस्ताव पास नगर्दा कहाँ कहाँ रोकिन्छ? बरु चुनाव गराउने कुरा चाहिँ गरौँ न, कानून ल्याउ, कानून पास गरौँ।
मधेसी दलको असन्तुष्टि सम्बोधन गर्न भन्दै सरकारले मंगसिर 14 गते संशोधन प्रस्ताव ल्याएपछि दलहरू बीचको दूरी झनझन बढ्दै गएको हो। अबको 13 महिनाभित्र तीनवटै चुनाव गरेर संक्रमणकालको अन्त्य गर्नुपर्ने बाध्यात्मक अवस्था भए पनि नेताहरूमा ओठै गम्भीरता बाहेक केही देखिँदैन। संशोधन प्रस्ताव पास गर्न नदिएर संविधान कार्यान्वयनको बाटो छेकेको भन्दै देउवाले 13 महिनाभित्र तीनवटै चुनाव नभए आफूहरू नालायक बन्ने भन्दै ओलीलाई सचेत गराउनुभयो। संविधान कार्यान्वयनका लागि आरोप प्रत्यारोपको बाटो छोडेर सहमतिको बाटो हिँड्नै पर्छ भन्ने नेताहरूले राम्रैसँग बुझेको हुनुपर्ने हो, तर बुझेर पनि आफ्नो राजनीतिक अडान र स्वार्थको घेराबाट बाहिर निस्कन सकेका छैनन्।
रिपोर्टपछि अब खबरकै सिलसिला। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र चुनावका लागि दलहरूबीच छिट्टै सहमति जुट्ने बताउनु भएको छ। महान्यायाधिवक्ताको कार्यालय नेपालले काठमाडौँमा आज गरेको नेपालका सरकारी वकिलहरूको प्रथम सम्मेलनको उद्घाटनका क्रममा उहाँले संविधान संशोधन र चुनावका विषयमा दलहरूबीच विवाद र बहस देखिए पनि त्यो लामो समयसम्म नचल्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले दलहरू संविधान घोषणा गर्ने बेलामा मिले जस्तै वाद विवादको अन्त्य गर्नुपर्ने र दलहरूबीच असहमतिका विषय पनि संसदमै छलफल गर्ने वातावरण बनाउनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले संविधानको भावना र मर्म अनुसार 13 महिनाभित्र तीनै निकायको निर्वाचन गरेर जानुपर्ने भएकाले स्थानीय निकायको चुनाव वैशाखमा, प्रदेश र केन्द्रीय चुनाव मंगसिरमा गर्न सकिने बताउनुभयो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने बताउनुभयो।
सभामुख वंशरी घरती मगरले आगामी 11 गतेसम्ममा दलहरूबीच सहमति भएर राजनीतिक निकास निस्कने दावी गर्नुभएको छ। भक्तपुरको मानवअङ्ग प्रत्यारोपण केन्द्रको आज अवलोकन गरेपछि पत्रकारसित कुरा गर्दै उहाँले दलहरूबीच सहमतिको विकल्प नभएको बताउनुभयो। उहाँले दलहरू सहमति नजिक आइसकेको दावी गर्दै 11 गते हुने दलहरूको संयुक्त बैठकबाट सहमति निस्कने दावी गर्नुभयो। अहिले संविधान कार्यान्वयनको संक्रमणकालीन चरण भएकाले दलहरू संविधान कार्यान्वयनका लागि एकजुट एकमत भएर अगाडि बढ्न आफूले आग्रह गरेको उहाँले बताउनुभयो।
सरकारले पूर्व विशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित बनाउन नयाँ कार्यविधि पारित गरेको छ। आर्थिक सहायताका नाममा भइरहेको राज्य कोषको दुरूपयोगलाई नियन्त्रण र व्यवस्थित गर्न स्वास्थ्य मन्त्री गगन कुमार थापाको सक्रियतामा बनाइएको कार्यविधिलाई आज मन्त्री परिषदको विधेयक समितिले संशोधनसहित पारित गरेको हो। नयाँ कार्यविधि अनुसार अब भूतपूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश र उपसभामुख प्रमुखलाई बढ़ीमा 15 लाख रूपियाँसम्म मात्र औषधि उपचार सहायता उपलब्ध गराइनेछ। त्यस्तै पूर्व उप प्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, सांसद र संवैधानिक निकायका भूतपूर्व पदाधिकारीहरूलाई बढ़ीमा 10 लाख रूपियाँसम्म मात्रै सरकारले दिन पाउने भएको छ। यसअघि मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जरी, हेड इन्जरी, सिक्लेस, एनिमिया गरी 8 प्रकारका रोगको उपचारका लागि मात्रै सहायता रकम दिने गरेकोमा अबदेखि कलेजो, अप्लास्टिक एनिमिया, थालेसिमिया, मस्तिष्क आघातको उपचारका लागि पनि दिइनेछ। कार्यविधि अनुसारको रकमका लागि औषधि उपचार बापतको सुविधा सरकारी वा गैर नाफामूलक सामुदायिक अस्पतालमा उपचार गराउँदा मात्र पाइनेछ। सरकारी, सामुदायिक र स्वदेशी अस्पतालमा उपचार हुन नसकेमा मात्रै विदेशी अस्पतालमा उपचार गराउन पाइने कार्यविधिमा उल्लेख छ। सरकारी तथा स्वदेशका अस्पतालमा उपचार सम्भव नहुँदाहुँदै आफू खुशी विदेशका अस्पतालमा उपचार गराउनेलाई सहयोग रकम दिइने छैन।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
दुध पानी झुक्याउने मिसिन पनि बजारमा ल्याइसक्यो, खट्टमै भो बर्बादै भो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
होइ पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितोवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 0556-531-1 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
सबको घर घर भित्र पर्छ, सबको मन मन भित्र पर्छ। नेपाल टेलिकम, नेपाल टेलिकम,
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
आज बाबुको स्कुलको पहिलो दिन अरू दिनभन्दा विशेष छ। हामीले हाम्रो बच्चाहरूको भविष्यबारे सोच्यौँ र बच्चाहरू बीच कम्तीमा 3 वर्षको जन्मान्तर गर्यौँ। हामी सुखी छौँ किनकि हामीले परिवार नियोजन अप्नायौँ।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीले अब वारिस राख्न पाउने, दलहरू आफ्नो अडानबाट टसको मस भएनन्, संविधान संशोधन र चुनावका लागि दलहरूबीच छिट्टै सहमति जुट्ने प्रधानमन्त्रीको दावी, राष्ट्रपति उपराष्ट्रपतिले बढ़ीमा 15 लाख रूपियाँसम्म उपचार खर्च पाउने कार्यविधि पारित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, सरकारले भारतबाट थप 80 मेगावाट विद्युत आयात गर्ने भएको छ। सचिव अनुप कुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि विद्युत उपलब्ध गराउने भारतको एनवीवीएनसँग गरेको विद्युत खरिद सम्झौतापछि थप विद्युत आयात हुने भएको हो। सम्झौता अनुसार 2017 जनवरी 1 अर्थात पुष 17 गतेदेखि पहिलो चरणमा थप 40 मेगावाट विद्युत आयात हुनेछ। त्यसको एक महिनापछि थप 40 मेगावाट आयात हुनेछ। अहिले भने भारतबाट 80 मेगावाट विद्युत आयात भइरहेको छ। भारतले उपलब्ध गराउने थप विद्युत ढल्केवर मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन मार्फत आयात गरिनेछ।
प्रहरीले सप्तरीको देउरी भरुवामा आज हुन लागेको बाल विवाह रोकिदिएको छ। देउरी भरुवाकी 15 वर्षकी बालिका र सुनसरी अर्नामाका 20 वर्षीय मोहम्मद हारिफ मनसुरी बीच हुन लागेको विवाह रोकिएको हो। बालिका र उनका परिवारका सदस्यलाई बाल विवाहले पार्ने असर र कानूनी प्रावधानबारे जानकारी दिँदै मनोविमर्श गरेपछि उनीहरू विवाह स्थगित गर्ने निष्कर्षमा पुगेका डीएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो।
महिनावारीको बेला महिलामाथि हुने विभेद बाल विवाह, जातीय विभेद, छुवाछूत, लैंगिक हिंसा लगायतका कुरीति अन्त्य गर्ने उद्देश्यले बैतडीमा अभियान शुरू गरिएको छ। अभियानका क्रममा प्रत्येक गाविसमा भेला गराई यस्ता विभेद अन्त्यको लागि छलफल गरिने युवा सञ्जालकी सीता भट्टले बताउनुभयो।
अधिकांश पुरूषहरू वैदेशिक रोजगारीका लागि विदेश गएपछि बाँकेको फतेपुर आठ मोहनपुरामा सिंचाईका लागि राप्ती नहरको मर्मतमा महिलाहरू जुटेका छन्। स्थानीय बासिन्दाले हरेक वर्ष दुई पटक जनश्रमदान गर्नुपर्नेमा पुरूषहरू विदेश गएपछि महिलाहरू नै अहिले सक्रिय हुन थालेका हुन्। फतेपुर आठ मोहनपुराका सीता चौधरीले अधिकांश पुरूष वैदेशिक रोजगारीमा खाड़ी देशमा गएका कारण जनश्रमदानमा महिलाहरू सहभागी भइरहेको जानकारी दिनुभयो।
नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरू भएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो। पार्टीको आन्तरिक कोषलाई पारदर्शी र चुस्त दुरूस्त बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ। संस्थापक नेता कृष्णप्रसाद भट्टराईको 93 जन्म जयन्तीको अवसरमा भइरहेको राष्ट्रिय सम्मेलन भोलि सकिने कांग्रेसले जनाएको छ।
गोर्खा सदरमुकाममा आजदेखि 9 गोर्खा महोत्सव, पश्चिमाञ्चल क्षेत्रीय कृषि पर्यटन तथा व्यापार मेला शुरू भएको छ। हरमटारी खेलकुद मैदानमा आयोजित महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उद्घाटन गर्नुभएको छ। जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रका साथै विविध सांस्कृतिक पक्षको प्रचार प्रसार गर्दै आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक उद्योग वाणिज्य संघ गोर्खाले जनाएको छ। महोत्सवमा विभिन्न सामग्रीका 85 स्टल राखिएको छ।
बझाङको पानकोट पक्की पुलको सम्झौता भएको लामो समय बितिसक्दा पनि काम नभएको भन्दै जिल्लाका 9 राजनैतिक दलहरूले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा हुने सबै कार्यक्रम बिथोल्ने बताएका छन्। आज 9 राजनैतिक दलका प्रमुखहरूको बैठकले जीविसका कार्यक्रम असफल पार्ने निर्णय गरेका हुन्। पटक पटक ध्यानाकर्षण गराउँदा समेत समयमा काम शुरू नगरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
मुसहर बस्ती बनाउन महोत्तरी पुगेका कलाकार धुर्मुस र सुन्तरीलाई फेसबुकमा पवन कुमार सुझाव दिनुहुन्छ, सेवा र सहयोगलाई राजनीति जस्तो समावेशी बनाउनु आवश्यक छैन, आवश्यकता हेरेर सहयोग गर्नुपर्छ जस्तो लाग्छ। त्यसैले अहिलेलाई घरै नभएका अनि भए पनि भत्किएर बिजोग भएका भूकम्प प्रभावितहरूलाई नै प्राथमिकता दिएको भए राम्रो हुन्थ्यो कि।
भूकम्पपछिको पुननिर्माणमा खटिएका प्राविधिक इन्जिनियरहरूले राजीनामा दिएको बारे नमराज बस्ताकोटी फेसबुकमा भन्नुहुन्छ, होइन जेमा पनि आन्दोलन, यस्तो संवेदनशील परिस्थितिमा नियुक्ति पाएका महाशयहरूको सामूहिक राजीनामा स्वीकृत गरेर सरकारले नयाँ नियुक्ति गर्न सक्दैन, यो त सरकारको कमजोरी होइन र।
बमबहादुर गैरे फेसबुकमा लेख्नुहुन्छ, तिनीहरूको घर छँदैछ, गरीबको मर्का कसले बुझ्छ र, यो चिसोमा कसरी रात अनि बिहानी कटेका होलान् भूकम्प प्रभावितले।
भूकम्प प्रभावितलाई सौर्य ऊर्जा जडान गर्ने खबरमा उज्जवल विक्रम थापाको ट्वीट छ, घर भए त सौर्य ऊर्जा जडान गर्नु, झुटो र रिस उठाउने कुरा, एकपटक भूकम्प प्रभावित क्षेत्र घुमेर हेर्ने कि।
अनि राज भट्टराई ट्वीट गर्नुहुन्छ, सुरुङ मार्गबाट चाँडै गाड़ी कुदाउन पाइयोस्, हाम्रो देशको संसद बैठक जस्तो काम शुरू गर्ने र समापन गर्ने समय नसरोस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगाना सहित 35566 एसएमएस गर्न सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोपचन र ऋतु थेवे। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा 7 राष्ट्रिय खेलकुद सम्बन्धी विशेष सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टेलको समेत व्यवस्था भएको।
छिटो गरौं, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
हामी सबै जुटौं,
पुनर्निर्माणमा अघि बढौं,
भूकम्प थ्याग्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
भ्यालीमा यसपालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा विक्रेत, नाट सुब्बा, खरिदार, बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, नियर किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509-98494-21216 र पुतली सडक, काठमाडौँ, वे टु दिल्ली बजार। फोन 01-442-7999।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नारायणघाट मुगलिन सड़क खण्ड विस्तारका लागि दोस्रो पटक म्याद थप गर्ने तयारी भएको छ। तोकिएको समयमा निर्माण नसकिने भएपछि फेरि समय थप गर्न लागि नारायणघाट मुगलिन सड़क खण्ड आयोजनाले जनाएको छ। सम्झौता अनुसार यो सड़क खण्ड निर्माणको काम आधा सकिनुपर्ने भए पनि 30% मात्रै काम भएको छ। सन् 2015 अप्रेलमा यो सड़क खण्ड सन् 2017 अप्रेलमा सक्ने गरी सम्झौता भए पनि म्याद थप गरिएको सन् 2017 सेप्टेम्बरसम्म पनि काम नसकिने निश्चित भएको आयोजनाका सूचना अधिकृत शिव खनालले बताउनुभयो।
यस्तै हुलाकी राजमार्गको 6 ठाउँको डिजाइन फेरिने भएको छ। पहिलो चरणमा बन्न लागेको 518 किलोमिटर मध्ये भारतको सहयोगमा बन्न लागेका 11 मध्ये 6 वटा सड़कको डिजाइन फेरिन लागेको हुलाकी राजमार्ग निर्माण आयोजनाका प्रमुख बलराम मिश्रले जानकारी दिनुभयो।
रसुवाको 4 वटा गाविसमा स्थानीय विपद जोखिम व्यवस्थापन कोष स्थापना गरिएको छ। जिल्लाको रामचे, धैबुङ, लहरे पौवा र स्याफ्रु गाविसमा 50,000 रूपियाँको कोष स्थापना गरिएको हो। नेपाल कृषि वन प्रतिष्ठान रसुवाले जिल्लाको 4 गाविसमा कोष स्थापनाका लागि आज 50,000 रकमको चेक हस्तान्तरण गरेको हो।
डोटीको दिपायल विमानस्थल कालोपत्र गर्न थालिएको छ। यात्रु नभएको भन्दै 10 वर्षदेखि उडान नभएपछि गौचरणमा परिणत भएको विमानस्थल कालोपत्रे गर्न थालिएको हो। विमानस्थल कालोपत्रे गर्न झन्डै 5,50,00,000 रूपियाँ लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
अब विदेशका खबर। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफूमाथि छानबिन गर्न उक्साएको भन्दै संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्त जेद राद अल हुसैनलाई मूर्खको संज्ञा दिनुभएको छ। उच्चायुक्त हुसैनले डुटेर्टेले लागू औषध विरूद्धको कार्यवाहीका नाममा गैरन्यायिक हत्या गरिरहेको भन्दै छानबिन गर्न फिलिपिनो अधिकारीहरूलाई आग्रह गरेपछि डुटेर्टेले हुसैनलाई मूर्ख भन्नुभएको हो। यसअघि अमेरिकी राष्ट्रपतिमाथि अपशब्द प्रयोग गरेपछि पनि डुटेर्टे विवादमा आउनुभएको थियो। राष्ट्रपतिको कार्यभार सम्हाले यता लागू औषध विरूद्धको कार्यवाहीका नाममा 6,000 भन्दा बढ़ीको हत्या भएपछि डुटेर्टे आलोचित बन्दै आउनु भएको छ।
चालक दलका सदस्य सहित 118 जना चढ़ेको लिबियाली विमान अपहरणमा परेको छ। लिबियाको अफ्रिकिया एयरवेजको एयरबस A320 विमान 2 जना अपहरणकारीले माल्टामा अवतरण गराएका माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले बताउनुभयो। विमानमा सवार 111 जना यात्रुलाई रिहा गरिएको छ। तर चालक दलका 7 जना सदस्य भने अझै पनि बन्धक रहेका बीबीसीले जनाएको छ। विमानमा 2 जना अपहरणकारी रहेको र उनीहरूले विमानमा बम विस्फोट गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलले ट्विटर मार्फत विमानस्थलमा अनधिकृत गतिविधि भएको र आपतकालीन समूह पठाइएको जनाएको छ। प्रधानमन्त्री मस्कटले सुरक्षा फौज तयारी अवस्थामा रहेको पनि बताउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 7 राष्ट्रिय खेलकुद औपचारिक रूपमा शुरू भएको छ। विराटनगरको शहीद मैदानमा बाजागाजा सहित शुरू भएको प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो। पुष 15 गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोह हेरेपछि विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
बाजा गाजा र झाँकी सहित विराटनगरको शहीद मैदानमा आजदेखि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ। पटक पटक स्थगित हुँदै आएको प्रतियोगिता यसपटक पनि हुने हो कि होइन भन्ने आशंका बीचमा भएको उद्घाटनले खेलाड़ी र खेलकुद प्रेमीलाई हौस्याएको छ। राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिव केशव कुमार विष्ट सीमित स्रोत साधन थोरै बजेट पूर्वाधारको अभाव खेल मैत्री वातावरणको अभाव तथा अनिश्चित भविष्यको बावजुद पनि खेलाड़ीमा देखिएको उत्साहलाई अन्तर्राष्ट्रिय रूपमा पुर्याउनु पर्ने बताउनुहुन्छ।
सीमित स्रोत साधन सानो बजेट अपर्याप्त पूर्वाधार सुस्पष्ट योजनाको कमी खेल मैत्री वातावरणको अभाव र अनिश्चित भविष्यका बावजुद पनि नेपालका खेलाड़ीहरूले विकसित र धनी राष्ट्रहरूका तुलनामा जुन प्रकारका गौरवशाली जितहरू हासिल गर्दै आएका छन् यसले पनि यो कुरालाई पटक पटक प्रमाणित गर्दै आएको छ। हामीले जसरी गौतम बुद्ध र सगरमाथाको देश भनेर नेपाललाई चिनाउँछौ त्यसरी नै हामी खेलकुदको माध्यमबाट पनि नेपाललाई चिनाउन चाहन्छौ। दुई वर्षमा नै आयोजना हुनुपर्ने सातौं राष्ट्रिय खेलकुद झण्डै 5.5 वर्षसम्म नहुँदा खेल क्षेत्रका खेलाड़ीहरूमा जुन निराशा र नोक्सानी भएको थियो आफ्नो खेल प्रतिभा हुँदाहुँदै पनि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाड़ी बन्ने अवसरबाट वञ्चित हुनु परेको थियो। अब यो सातौं राष्ट्रिय खेलकुदले यस्तो स्थितिको अन्त्य गरी खेलकुद र खेलाड़ीहरूप्रति जुन न्याय दिन सक्यो यो आफैमा उपलब्धिपूर्ण छ।
सरकारले खेलकुदप्रति गरेको उपेक्षाका कारण लामो समयसम्म प्रतियोगिता हुन नसक्दा खेलाड़ीमा निराशा देखिएको थियो। छैटौं प्रतियोगिता भएको 5 वर्षको अवधिमा धेरै खेलाड़ीहरू खेलबाट नै विस्थापन भइसकेको अवस्थामा प्रतियोगिताले खेलमा उत्साह थप्नेमा आशा बढेको छ। खेलकुद मन्त्री दलजीत श्रीपालीले प्रतियोगितामा रेकर्ड तोड्नेलाई विशेष सम्मान गर्ने योजना सरकारले बनाएको घोषणा गर्नुभयो।
सुविधा सम्पन्न खेलकुद पूर्वाधारको अभाव आधुनिक प्रविधि र आर्थिक एवं व्यवस्थापनको कमीका बावजुद पनि यस प्रतियोगिताको विभिन्न विधाहरूमा राष्ट्रिय रेकर्डहरू कायम हुने अपेक्षा मैले लिएको छु। यसरी प्रतिस्पर्धाबाट राष्ट्रिय रेकर्ड कायम गर्ने खेलाड़ीहरूलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र सिंगो नेपाल सरकारको तर्फबाट विशेष सम्मानको घोषणा गरिनेछ।
प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधारको कमीका बावजुद पनि प्रतियोगिता शुरू हुनु सुखद रहेको बताउनु भएको छ। खेलकुदले विविधतालाई एकताको रूपमा स्थापित गरेको उहाँले स्मरण गर्नुभयो।
पूर्वाञ्चलमा खेलकुद सातौं विविधतामा रमाएर बाँचौको मर्म बोकेको छ। खेलाड़ीहरूको अनुशासित र मर्यादित प्रस्तुति क्रियाशीलता निष्ठा र समर्पणले देशको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा इज्जत प्रतिष्ठा र ख्याति आर्जन गर्दछ।
भूकम्पका कारण खेलकुदका पूर्वाधारमा परेको असर तथा पूर्वाधारको अभावका बीच पनि सातौं प्रतियोगिता शुरू भएकोमा राष्ट्रपतिले खुशी व्यक्त गर्नुभयो।
विनाशकारी भूकम्पबाट खेलकुदका पूर्वाधारमा परेको नकारात्मक प्रभाव तथा देशका अधिकांश क्षेत्रमा खेलकुद विकासका लागि आवश्यक पूर्वाधारको कमीका बावजुद सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनु एक सुखद घटना हो।
उद्घाटन समारोह विराटनगरमा भए पनि खेलहरू सप्तरी उदयपुर सिराहा मोरङ सुनसरी झापा धनकुटामा हुनेछन्। यस्तै सातौं राष्ट्रिय खेलकुदको लन टेनिस भने कास्कीको पोखरामा आजै शुरू भएको छ। स्क्वास ललितपुरमा र फेन्सिङ काठमाडौँमा हुनेछ। उद्घाटन आज भए पनि केही खेलहरू भने यसअघि नै शुरू भइसकेका छन्। अब चाहिँ आजका नतिजातिर लागौं। विराटनगरबाट सुमन तिमिल सिन्हा र सुनसरीबाट सुमन पुरीको सहयोगमा आजका नतिजा लिएर आइपुग्नु भएको छ साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा।
सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब सातौं राष्ट्रिय खेलकुदको महिला फुटबलको फाइनलमा पुगेका छन्। सुनसरीको दुहबीमा बिहान भएको खेलमा मध्यमाञ्चललाई 5-0 हराउँदै पुलिस फाइनलमा पुगेको छ। पुलिसका लागि निरू थापाले ह्याट्रिक पूरा गरिन् भने निर्मला उपाध्यायले 2 गोल गरिन्। यस्तै दुहबीमा भएको दोस्रो सेमी फाइनलमा नेपाल आर्मीलाई 3-0 हराउँदै एपीएफ पनि फाइनलमा पुगेको छ। एपीएफलाई जिताउन रेखा पौडेल अनिता केसी र रञ्जना दर्जीले गोल गरे।
यस्तै राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरूष फुटबलमा नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी शुरूआत गरेका छन्। इन्फा टेक्निकल सेन्टर धरानमा बिहान भएको खेलमा मध्यपश्चिम क्षेत्रलाई 8-0 फराकिलो अन्तरले हराउँदै एपीएफले विजयी शुरूआत गरेको हो। एपीएफका लागि युवराज खड्काले 4 गोल गरे। यसै गरी रञ्जन विष्ट, श्याम नेपाली, राजेन्द्र रावलले 1-1 गोल गरे। मध्यपश्चिमका कप्तान चेतन थारूले आत्मघाती गोल गरे। यस्तै आजै भएको दोस्रो खेलमा नेपाल आर्मीले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई 1-0 हरायो। छैटौं राष्ट्रिय खेलकुदको विजेता सुदूरपश्चिमलाई हराउन आर्मीका सुमन अर्यालले गोल गरे।
सातौं राष्ट्रिय खेलकुदको पुरूष क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मध्यमाञ्चल विकास क्षेत्रले विजयी शुरूआत गरेका छन्। मोरङको बैजनाथपुरमा भएको खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई 26 रनले हराएको छ। जितका लागि 146 रनको लक्ष्य पछि आएको मध्यपश्चिमाञ्चलले 20 ओभरमा 6 विकेट गुमाएर 119 रन मात्र बनायो। यस्तै दोस्रो खेलमा मध्यमाञ्चल विकास क्षेत्रले घरेलु टोली पूर्वाञ्चल विकास क्षेत्रलाई 4 रनले हरायो। जितका लागि 121 रनको लक्ष्य पछि आएको पूर्वाञ्चलले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 116 रन मात्र बनाउन सक्यो।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लब र पूर्वाञ्चल विकास क्षेत्र विजयी भएका छन्। सुनसरीको इटहरीमा आज महिला क्रिकेटमा एपीएफले मध्यमाञ्चललाई 61 रनले हरायो। एपीएफले 20 ओभर खेल्दै 3 विकेटको क्षतिमा 115 रन बनाएको थियो। जवाफमा मध्यमाञ्चल 19.4 ओभरमा 54 रनमा अल आउट भयो। खेलमा 43 रन बनाएकी एपीएफकी सीता राणा मगर प्लेयर अफ द म्याच घोषित भइन्।
महिला क्रिकेटको दोस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई 67 रनले पराजित गरेको छ। पूर्वाञ्चलले 20 ओभरमा 104 रन बनाएको थियो। पूर्वाञ्चलका लागि रोमा थापाले 57 रन बनाइन्। जवाफमा पश्चिमाञ्चलले 15 ओभर खेल्दै 38 रनमा अल आउट भयो। खेलको प्लेयर अफ द म्याच पूर्वाञ्चलकी रोमा थापा घोषित भइन्।
सातौं राष्ट्रिय खेलकुदका आजका नतिजासँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीले अब वारेस राख्न पाउने। कार्कीको मुद्दामाथिको सुनवाई पुस 21 गते फेरि हुने।
राजनीतिक गतिरोधको निकास तत्काल ननिस्किने संकेत। दलहरू आफ्नो अडानबाट टसको मस भएनन्।
विशिष्ट व्यक्तिले उपचारका लागि पाउने आर्थिक सहायता सम्बन्धी कार्यविधि पारित। राष्ट्रपति उपराष्ट्रपतिले बढ़ीमा 15 लाख रूपियाँसम्म उपचार खर्च पाउने।
लिबियाली विमान अपहरणपछि माल्टामा अवतरण। विमानमा रहेका सबै 111 यात्रु रिहा। चालक दलका सदस्य अझै पनि बन्धक।
र सातौं राष्ट्रिय खेलकुद राष्ट्रपति भण्डारीद्वारा औपचारिक उद्घाटन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफ्ले पनि बिदा हुन्छौ। नमस्कार।